यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको 79 महासभाको साधारण बहसको उद्घाटन सत्रमा सहभागी। प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको सकुशल रिहाईका लागि प्रयास गर्न विश्व समुदायसँग परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाको आग्रह। नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको मूल्यांकन। दक्षिण लेबनानमा इजरायलले गरेको आक्रमणमा 558 जनाको मृत्यु। र घरेलु मैदानमा अर्को महिना आयोजना हुने साफ महिला च्याम्पियनशीपका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको 79 महासभालाई मंगलबार सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार बिहान 9 बजे सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि प्रमुख लोक बहादुर थापा लगायत सहभागी हुनुहुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई स्वदेशमा फर्केर रोजगारीको अवसर सिर्जना गर्न आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्र संघको 79 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वर्ल्ड लीडर्स फोरममा गरीबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि सारिएको स्पष्ट पार्नुभयो।
We have made substantial strides in improving the socio-economic conditions of our people. As we look to the future, our national aspiration remains the guiding mantra, prosperous Nepal, happy Nepali. This vision aims to create a society where poverty is eradicated. All are benefited from development and every individual lives with
नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा विषयक संवादमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुहुँदै उहाँले नेपालबाट विदेश गएका विद्यार्थी र युवाहरूको मात्रै संख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्नुहुँदै फर्किनेहरूको क्रम पनि बढ़ेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना साना उद्योग र स्टार्टअप जस्ता कार्यक्रम ल्याएको जनाउँदै युवाहरू बिना मुलुकको रूपान्तरण गर्न सकिँदैन भन्नेमा आफू स्पष्ट रहेकाले युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गर्नुभयो। उहाँले आफूले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका संसदका दुई ठूला दल सहितको सरकारको नेतृत्व गरिरहेको अवगत गराउँदै सुशासन र पारदर्शिता कायम गर्ने संकल्प लिएको जानकारी दिनुभयो। त्यसै गरी प्रधानमन्त्री ओलीले USAID र युनिसेफ द्वारा आयोजित लीड फ्री फ्यूचर पार्टनरशिप लन्च एण्ड प्लेजिङ इभेन्टलाई सम्बोधन गर्नुहुँदै लीड मुक्त अभियानमा ऐक्यबद्धता जनाउनुभयो। उहाँले नेपालले पहिलेदेखि नै लीडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा असर परेको बुझाई सहित त्यसलाई मुक्त गर्ने नीति कार्यान्वयन गर्दै आएको र हालै संसदमा खाद्य सुरक्षा सम्बन्धी विधेयक ल्याएको स्पष्ट पार्नुभयो। संयुक्त राष्ट्र संघको 79 महासभामा सहभागी हुन न्यूयोर्कमा रहनुभएकी परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको सकुशल रिहाईका लागि प्रयास गर्न विश्व समुदायसँग आग्रह गर्नु भएको छ। हिजो भएको असंलग्न आन्दोलन नामको मन्त्री स्तरीय बैठकमा उहाँले जोशीको रिहाईका लागि विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको हो। नेपाल विपिन जोशीको रिहाईको प्रतीक्षा रहेको बताउँदै उहाँले त्यसका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह गर्नुभयो। गत अक्टोबर 7 हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा 10 नेपालीको ज्यान गएको थियो। आक्रमणपछि हमासले जोशीलाई नियन्त्रणमा लिएको थियो। सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाईको माग गर्दै आएको परराष्ट्र मन्त्रीले बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको बताउनु जानकारी दिनुभएको छ। संयुक्त राष्ट्र संघको 79 महासभामा सहभागी हुन हाल अमेरिकाको न्यूयोर्कमा रहनुभएकी मन्त्री डाक्टर राणाले न्यूयोर्कमा महिला राजनीतिक नेताहरूको एक उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै विगत सम्झदा निकै कहाली लाग्दो अवस्था भए पनि पछिल्ला वर्षहरूमा नेपालले यस क्षेत्रमा प्रगति गरिरहेको बताउनुभयो। उहाँले विगतमा असुरक्षित गर्भपतनका कारण नेपालका कैयौं महिलाको ज्यान जाने गरेको, उनीहरू कानूनी कार्यवाहीको भागीदार बन्न परेको र कैयौं महिला जेल पर्ने गरेको प्रसंग पनि उहाँले सुनाउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले राष्ट्रसंघको मुख्यालय कार्यालय संचालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभएको छ। उहाँहरूबीच भएको भेटवार्तामा राष्ट्रसंघको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्यूयोर्क स्थित नेपाली नियोगले जनाएको छ। उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसंघीय मिशनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसंघ बीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पुर्याएको योगदानका विषयमा विचार विमर्श भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा राष्ट्रपति अनुरा दिशा नायकेलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत शुभकामना तथा बधाई दिनुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको कार्यकालको सफलताको कामना पनि गर्नुभएको छ। प्रधानमन्त्री ओलीले राष्ट्रपति दिशा नायकेलेको कार्यकालमा दुई देशबीचको मित्रता र आपसी सहयोग अझै प्रगाढ हुने विश्वास पनि व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले सबै नेपालीहरूलाई आफ्नै गाउँ ठाउँमा गुणस्तरीय स्वास्थ्य र शिक्षा पुर्याउन सरकार क्रियाशील रहेको बताउनु भएको छ। पर्साको पटेरुवा सुगौली गाउँपालिकामा आधारभूत अस्पतालको आज उद्घाटन गर्नुहुँदै सभापति देउवाले स्वास्थ्य र शिक्षामा नेपाल आत्मनिर्भर बन्न सक्ने वातावरण बन्दै गएको बताउनुभयो। उहाँले जनतासँग प्रत्यक्ष सरोकार राख्ने काम छिटो छरितो र पारदर्शी ढंगले सम्पन्न गर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले समानुपातिक समावेशी व्यवस्थाको कारण मुलुकमा पछाडि परेको समुदाय राज्यको मूलधारमा पुग्ने क्रम बढ़ेको बताउनुभयो। कानून मन्त्री चौरसियाले जनतालाई अधिकार सम्पन्न गर्न संविधान संशोधन गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो। पूर्व मन्त्री रमेश रिजालले मधेस प्रदेश विकासमा पछाडि परेको भन्दै जनताको खबरदारी र असल कार्यमा साथको आवश्यकता रहेको बताउनुभयो। पटेरवा सुगौली गाउँपालिकामा निर्माण गरिएको 1500 अस्पतालबाट पर्साको ग्रामीण क्षेत्रका बासिन्दाले सहज रूपमा उपचार सेवा पाउने भएका छन्। संघीय संसद संसदीय सुनवाई समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ। समितिको आजको बैठकले प्रस्तावित राजदूत भट्टराईको नियुक्तिका लागि आवश्यक शैक्षिक योग्यता सम्बन्धी कागजात उपलब्ध नभएको र प्रस्तावित व्यक्ति स्वयंले नाम फिर्ता लिन निवेदन दिएकाले उहाँको नाम सर्वसम्मतिबाट अस्वीकृत गरेको हो। यसैगरी आजै प्रस्तावित राजदूत भट्टराईले आफ्नो नियुक्ति प्रक्रिया अघि नबढ़ाउन समितिमा निवेदन दिनुभएको थियो। प्रस्तावित राजदूतको सो निवेदनलाई समेत आधार मानेर समितिले नाम अस्वीकृत गरेको समिति सदस्य श्याम घिमिरेले जानकारी दिनुभयो। समितिले राजदूत लगायत राजनीतिक नियुक्तिका पदमा सिफारिश गर्दा समावेशी सिद्धान्तलाई आत्मसात गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले त्यस्ता व्यक्तिको योग्यता तथा आचरणका सम्बन्धमा सिफारिश अघि नै ख्याल गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बुढानीलकण्ठ सड़कको अवस्थाबारे जानकारी लिनुभएको छ। मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत प्राधिकरणले समयमै मरमत नगरेपछि धूलो र धुवाँबाट नागरिकले शास्ति पाएको भन्दै कालो पत्र तत्काल अघि बढ़ाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो। सड़क डिभिजन मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत प्राधिकरणका अधिकारीसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न उहाँले आग्रह गर्नुभएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विकास निर्माणको कार्यमा सबै राजनीतिक दलहरू एकजुट भएर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। आज पर्साको पर्सागढ़ीमा भएको कार्यक्रममा मन्त्री गुप्ताले अहिलेको मुख्य एजेण्डा अस्पताल सड़क र शिक्षामा सबैको सहकार्यमा विकास भए मात्र नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने भएकाले पर्सागढ़ीको स्थानीय सरकारलाई सकारात्मक एजेण्डा सहित मन्त्रालयसँग सहकार्य गर्न मन्त्री गुप्ताले आग्रह गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले त्रिशुली 3V हब 220 132 33 केवी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ। उक्त सबस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उहाँले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न निर्देशन दिनुभएको हो। ऊर्जा मन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा बेहोर्नु परेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न निर्देशन दिनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाट स्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको आज स्थलगत निरीक्षण अनुगमनका क्रममा मन्त्री यादवले उक्त निर्देशन दिनुभएको हो। काठमाडौँ उपत्यकामा शहरीकरणसँगै बढ़दै गएको फोहोर पानीको व्यवस्थापनका लागि अत्यन्त महत्वपूर्ण परियोजना भएको उल्लेख गर्दै उहाँले परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका समयमा बजारमा कृत्रिम अभाव सृजना गरी मूल्य वृद्धि गर्नेलाई सरकारले कड़ा कार्यवाही गर्ने बताउनु भएको छ। कैलाली उद्योग वाणिज्य संघद्वारा आज धनगढ़ीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री भण्डारीले मूल्य वृद्धि कृत्रिम अभाव र मिसावट नियन्त्रण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो। मन्त्री भण्डारीले उपभोक्ताको गुनासो नआउने गरी बजार अनुगमन कार्यलाई तीव्रता दिन मातहतका निकायलाई निर्देशन दिइएको बताउनुभयो। देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट पुरस्कृत वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले पुरस्कारबाट प्राप्त रकम वीर अस्पतालमा मृगौलाको उपचार गराइरहेका पत्रकार पीवी दियालीलाई आज हस्तान्तरण गर्नुभयो। दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ र रोटरी क्लब अफ काठमाडौँ वेस्टका प्रेसिडेन्ट देश कुमार श्रेष्ठले 1,82,000 चेक वीर अस्पतालमा पुगेर दियालीलाई हस्तान्तरण गर्नुभयो। वरिष्ठ पत्रकार श्रेष्ठले पुरस्कारमा प्राप्त गर्नुभएको 1,00,000 रोटरी क्लब अफ काठमाडौँ वेस्टको नगद सहयोग 82,000 र करेन्ट मीडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले प्रदान गर्नुभएको 50,000 नगद हस्तान्तरण गरिएको थियो। दुवै मिर्गौलामा समस्या देखिएपछि केही महिना अघि पत्रकार पीवी दियालीको वीर अस्पतालमा मृगौला ट्रान्सप्लान्ट गरिएको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङ जिल्लामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको छ। जिल्लाका 17 पालिका मध्ये चालू आर्थिक वर्षदेखि 5 नगरपालिका तथा 3 गाउँपालिका गरी 46 मौरी जोन कार्यक्रम सञ्चालनमा आएको हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
यो व्यवसाय फस्टाउँदै गएपछि रंगेली, उर्लाबारी, लेटाङ, सुन्दर हरेचा, बेलबारी, कानेपोखरी तथा मिकलाकजुङ लगायतका पालिकामा जोन सञ्चालनमा आएको हो। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई ब्राटनरका प्रमुख मनोज यादवका अनुसार गुणस्तर मह उत्पादन, महको बजारीकरण, प्रशोधन भण्डारण तथा ब्रान्डिङ र निर्यातमा जोड़ दिने उद्देश्यले कार्यक्रम सञ्चालनमा आएको हो।
उत्पादन पछिका क्रियाकलाप जति छन्, यो प्रशोधन गर्ने, ब्रान्डिङ गर्ने, बजारीकरण गर्ने, उचित भण्डारण गर्ने अनि यसलाई लाग्ने अन्य पूर्वाधारहरू सामूहिक रूपले सबै किसानहरूलाई गोलबद्ध गरेर, सबै उद्यमीहरूलाई गोलबद्ध गरेर संयुक्त रूपले चाहिँ कम लागतमा धेरै मुनाफा दिन सक्ने र वातावरणलाई समेत सन्तुलनमा राख्ने यी कुराहरूलाई ध्यान दिँदै हामी यो कार्यक्रमलाई अगाडि बढाउने तयारीमा लागिसकेका छौँ।
मौरी पालक किसानले 3 वर्षदेखि जुन माग गर्दै आएका थिए। यस अघि केही पालिकाहरूमा मौरी ब्लक कार्यक्रम सञ्चालनमा आएको थियो। जुन सञ्चालनमा आएपछि प्राविधिक लगायत विभिन्न सहयोग पाउनेमा आफूहरू विश्वस्त रहेको विराट मौरी तथा मह उत्पादक स्रोत केन्द्रका संचालक रेवती कुमार तिमसिनाको भनाइ छ।
पहिलो कुरा त किसानहरूको उत्पादन क्वालिटी व्यवस्थित गर्न जरुरी छ। मौरीको चाहिँ संख्या अहिले पनि न्यून छ। यो परियोजनाबाट हामीले के आश गरेका छौँ भने मार्केटिङको हिसाबले किसानहरूको मह अहिले पनि डम्पिङ भइरहेको छ, ठूला किसानहरूको मह बिक्री त भइरहेको छ। अब हाम्रोमा आउने भनेको मूल गरी भारतीय मह हो, त्यस्तै चाइनाबाट पनि मह आउँछ, अरू मुलुकबाट पनि मह आउँछ, तर यहाँको प्रत्यक्ष असर चाहिँ भारतीय उत्पादनले सजिलैसँग गर्न सक्छ। त्योसँग प्रतिस्पर्धा गर्न सक्ने खालको किसानको क्यापेसिटी बिल्डिङ गर्न पनि जरुरी छ।
अन्य जोनहरू जस्तै मौरी जोनले पनि फाइदा पुर्याउने सुन्दर हरेचा नगरपालिका वार्ड नम्बर 4 का मौरी पालक किसान नवीन दाहालको भनाइ छ।
पिछडिएका कृषकहरूका लागि यो जोन हुन त अति राम्रो कुरा हो। हामीले उत्पादन गरेको चिजहरू सहज रूपमा बजारीकरण गर्नलाई, प्रशोधन गर्नलाई सबै पालिकाहरूमा पनि गर्नु पर्यो, त्यसलाई चाहिँ राज्यले निरन्तरता दिनु पर्यो। बाह्य प्रोडक्टहरूलाई रोकेर नेपाली प्रोडक्टहरूलाई प्रोत्साहन गर्न यो जोनले सहयोग गरोस् भन्ने अपेक्षा हामीले राखेका छौँ।
5 वर्षसम्म सञ्चालनमा आउने यो कार्यक्रमले सूचीकृत भएर छरोटमा परेका किसानलाई मौरी पालनका लागि उत्पादनमा 50% र मेसिनरी औजारमा 85% अनुदान दिने व्यवस्था छ। परियोजनाले अहिले मौरी पालक किसानको आवेदन लिने र सूचीकृत गर्ने काम गर्दै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
दशैंमा काठमाडौँबाट घर जानका लागि यही शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ। यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ बीच आज भएको छलफलपछि यही असोज 12 गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुल्ला गरिने निर्णय भएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो। यस्तै यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रूट पर्मिट खुल्ला गर्ने तर कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका सवारी साधनको बन्देज भने कायम रहने निर्णय गरेको छ। यस्तै घटस्थापना अगाडि नै सड़कका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाड़पछि भाड़ा समायोजन गर्ने सहमति भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले जानकारी दिनुभयो। सिस्नेरी दक्षिणकाली सड़क खण्डमा आजदेखि 12 दिन यातायात सञ्चालनमा रोक लगाइएको छ। बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सिस्नेरी दक्षिणकाली सड़क अन्तर्गत पर्ने दक्षिणकाली छैमले सड़क खण्ड कालो पत्र गर्ने भएकाले यही असोज 19 गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो। उक्त सड़क बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्ग कुलेखानी, फाखेल, माता तीर्थ सड़क खण्ड, कान्तिलोक पथ सड़क खण्ड, त्रिभुवन राजपथ, नारायणगढ़ मुगलिङ सड़क खण्डबाट सञ्चालन गर्न उहाँले अनुरोध गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले दक्षिणी लेबनानमा हिजो गरेको हवाई आक्रमणमा परि मृत्यु हुनेको संख्या 558 पुगेको छ। इजरायली सेनाले लेबनान स्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्षित गरी आक्रमण गरेको दावी गरे पनि मृत्यु हुनेमा महिला बालबालिका र स्वास्थ्य कर्मीको संख्या अधिक रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मारिनेमा कम्तीमा 100 जना महिला र बालबालिका छन्। आक्रमणमा मारिएका हेजबुल्लाह लडाकुको संख्या भने यकिन भएको छैन। घातक तथा लामो दूरीका हतियारको आक्रमणमा 1,000 भन्दा बढ़ी घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। अधिकारीहरूले मृतकको संख्या अझै बढ़न सक्ने बताएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका प्रवक्ताले श्रीलंकाका लागि आफ्नो विवादास्पद 2.90 अर्ब डलरको उद्धार कार्यक्रमबारे मुलुकको नयाँ सरकारसँग छलफल गर्न तयार रहेको बताएका छनृ को पहिलो वामपन्थी राष्ट्रपतिका रूपमा हिजो शपथ लिनुभएका अनुरा कुमारा दिशानायकेले अलोकप्रिय कार्यक्रम कटौतीको उपायहरू ल्याएको उक्त सम्झौताबारे पुनः वार्ता गर्न चाहेकाले अन्तर्राष्ट्रिय मुद्रा कोष तयार रहेको कोषका एक प्रवक्ताले बताउनु भएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक संकेत देखिएको बताएको छ। आईएमएफको श्रीलंका लागि आवासीय प्रतिनिधि सारवत जहाँको नेतृत्वमा यही सेप्टेम्बर 11 22 तारीकसम्म नेपाल भ्रमणमा रहेको आईएमएफको टोलीले सुधारको संकेत देखिए पनि नेपालका अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक भएको औल्याएको छ। भ्रमण टोलीले विज्ञप्ति जारी गर्दै क्षेत्रगत सुधारका लागि नेपालले थप कदम चाल्नुपर्ने सुझाएको छ। विदेशी मुद्रा संचित बढ्नुमा विप्रेषण आप्रवाह बढ्नु, पर्यटन क्षेत्र लयमा फर्किनु र वैदेशिक व्यापारमा आयातको अंश घट्नु जस्ता कारणले अर्थतन्त्र सुधारका शुरूआती संकेतहरू देखिए पनि त्यसलाई गति दिन नेपालले अझै धेरै महत्वपूर्ण काम गर्नुपर्ने सुझाव आईएमएफले दिएको छ। नेपालको पहिलो गवर्नर हिमालय शमशेर राणाको स्मृतिमा नेपाल राष्ट्र बैंकले हिमालय शमशेर स्मृति प्रवचन कार्यक्रम मंगलबारबाट शुरू गरेको छ। नेपाल राष्ट्र बैंकका संस्थापक गवर्नर हिमालय शमशेर राणाले नेपालको मौद्रिक तथा आर्थिक विकासमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै गरेको चरणबद्ध प्रवचन कार्यक्रम अन्तर्गत सञ्चालन भएको यो पहिलो प्रवचन कार्यक्रम हो। कार्यक्रममा भारतको रिजर्भ बैंक अफ इण्डियाका गवर्नर शशिकान्त दासले 21 शताब्दीमा केन्द्रीय बैंकिङ बदलिँदो स्वरूप विषयमा प्रवचन प्रदान गर्नुभएको थियो। प्रवचन प्रदान गर्दै भारतीय गवर्नर दासले विश्वमा विकसित भएको प्रविधिको प्रयोगसँगै केन्द्रीय बैंकहरू आएका चुनौतीहरू सामना गर्दै अघि बढ्नु आवश्यक भएको बताउनुभयो। उहाँले कृत्रिम बौद्धिकताले बैंकिङ क्षेत्रमा समस्या ल्याउन सक्नेतर्फ सजग भएर संचार कार्यलाई समयानुकूल अघि बढाउनु आवश्यक भएको पनि बताउनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले नेपालको मौद्रिक तथा वित्त नीति मार्फत आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्नुभएका प्रथम गवर्नर हिमालय शमशेर राणाको स्मृतिलाई ताजा राख्न नेपाल राष्ट्र बैंकले श्रृंखलाबद्ध रूपमा प्रवचन कार्यक्रमको आयोजना गरेको बताउनुभयो। त्यस अवसरमा गवर्नर अधिकारीले स्वर्गीय हिमालय शमशेर राणाको योगदानको कदर गर्दै प्रदान गरिएको कदर पत्र उहाँको ज्येष्ठ पुत्र अशोक शमशेर राणालाई प्रदान गर्नुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा विभिन्न 3 टोली परिचालन गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर एन 2081 अनुसार विभागले सोमबार काठमाडौँ महानगरपालिका वार्ड नम्बर 25 स्थित न्यू रोडमा रहेको गौतम स्विट्स, महानगरपालिका 24 स्थित इन्द्र चोकमा रहेको स्वस्तिक स्विट्स एण्ड स्न्याक्स, न्यू रोड स्थित कर्नर ताजा गुन्द्पाक भण्डारमा अनुगमन गरेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिनुभयो। विभागले भक्तपुरको मध्यपुर नगरपालिका 3 स्थित मेहता स्टोर र सोही नगरपालिका 5 स्थित शुभलक्ष्मी जनरल स्टोरमा पनि अनुगमन गरेको छ। नेपाली बजारमा सुनको मूल्यले मंगलबार नयाँ कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा मंगलबार प्रतितोला 500 रूपियाँले वृद्धि भएको छ। सोमबार प्रतितोला 159,200 कारोबार भएको छाप भएको सुन मंगलबार 159,700 रूपियाँमा कारोबार भएको छ। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च मूल्य हो। नेपाली शेयर बजारमा मंगलबार नेप्से परिसूचक 58.93 अंकले घटेर 2,470.39 अंकमा सीमित भएको छ। यस दिन कारोबार भएका 13 उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ। यस दिन 1,55,04,000 किता शेयरहरू 5,68,95,61,000 किनबेच भएका छन्।
अब खेल समाचार अजय बमबाट।
आईसीसी विश्वकप लीग 2 आज नेपालले ओमान विरुद्ध खेल्दैछ। क्यानाडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टीमले दोस्रो पटक ओमान विरुद्ध खेल्न लागेको हो। खेल राति 9:15 शुरू हुनेछ। विश्वकप लीग 2 निकै खराब शुरूआत गरेको नेपाल पछिल्ला 5 खेलमा पराजित छ। घरेलु टोली क्यानाडासँग 2 खेल गुमाएको नेपालले ओमान विरुद्धको पहिलो खेल समेत हार्न पुगेको थियो। लीग 2 शुरूआत 7 मध्ये नेपालले मात्र 1 खेलमा जित निकाल्दै 2 अंक जोडेको छ। लीगको दोस्रो खेलमा नेदरल्याण्डलाई हराउनु बाहेक नेपालले लीग 2 जित देख्न पाएको छैन। नामिबिया र नेदरल्याण्डसँग घरेलु मैदानमा 3 खेल हारेको नेपाल क्यानाडा भ्रमणमा जित निकाल्न सकेको छैन। निरन्तरको हारले खेलाड़ीमाथि जितको दबाव बढ़दो छ भने नेपाल लीग तालिकामा पुच्छारदेखि दोस्रोमा छ। पुछारमा रहेको युएई र नेपालको मात्र समान 2 अंक छ। टीमका खेलाड़ी परिवर्तन गर्दा समेत ब्याटिङ लाइन चल्न सकेको छैन। तल्ला क्रमका ब्याट्सम्यानले नेपालको ब्याटिङलाई धराशायी हुनबाट जोगाए पनि माथिल्ला र मध्यक्रमका ब्याट्सम्यान चल्न सकेका छैनन्। अखिल नेपाल फुटबल संघ एन्फाले नेपालमै अर्को महिना आयोजना हुन लागेको साफ महिला च्याम्पियनशीपका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले मंगलबार 40 सदस्यीय प्रारम्भिक टोली घोषणा गर्नुभयो। प्रारम्भिक चरणमा स्थान बनाउन सफल खेलाड़ी जारी महिला राष्ट्रिय लीगमा व्यस्त छन्। मुख्य प्रशिक्षक तामाङले नेपाल बाहिर खेलिरहेका सावित्रा भण्डारी साम्बा र रेखा पौडेललाई पनि प्रारम्भिक टोलीमा समेट्नु भएको छ। ग्रीस जाने तयारीमा रहेकी एलिजा तुम्बाबे सुब्बा पनि टोलीमा छिन्। साफ महिला च्याम्पियनशीप कार्तिक 1 गतेदेखि 14 गतेसम्म त्रिपुरुष स्थित दशरथ रंगशालामा आयोजना हुँदैछ। महिला साफ च्याम्पियनशीप नेपालमा लगातार तेस्रो पटक हुन लागेको हो। नेपालले पहिलो पटक सन् 2019 विराटनगरमा र 2 वर्ष अघि काठमाडौँमा साफको आयोजना गरेको थियो। यसअघि 6 5 पटक फाइनल खेल्दा सबै नेपाल उपविजेता भएको थियो। कार्तिक 1 गते दशरथ रंगशालामा शुरू हुने साफ च्याम्पियनशीपको आफ्नो पहिलो खेल नेपालले भूटानसँग कार्तिक 2 गते खेल्नेछ। एन्फा महिला लीगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले मंगलबार वालिङ नगरपालिका विरूद्ध 8-0 फराकिलो जित निकालेको छ। यससँगै 8 खेलमा 19 अङ्क जोडेको आर्मी दोस्रो स्थानमा छ।
अब मौसम। आगामी 24 घण्टामा सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम तापक्रम 35.6 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस। दिपालको अधिकतम तापक्रम 36.2 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको 79 महासभाको साधारण बहसको उद्घाटन सत्रमा सहभागी। प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको सकुशल रिहाईका लागि प्रयास गर्न विश्व समुदायसँग परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाको आग्रह। नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको मूल्यांकन। दक्षिण लेबनानमा इजरायलले गरेको आक्रमणमा 558 जनाको मृत्यु। र घरेलु मैदानमा अर्को महिना आयोजना हुने साफ महिला च्याम्पियनशीपका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।